نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تعسر وتمم بالخير قال الله تبارك تعالى في القرآن المجيد بعد أعوذ بالله من الشيطان الرجيم قول معروف ومغفرة خير من صدقة يتبعها أذى والله غني حليم سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللہ تعالیٰ کا احسان ہے کہ اس نے ہمیں مسلمان بنایا اور مسلمان ہونے کا مطلب یہ ہے کہ ہماری پوری زندگی کے لیے اللہ تعالیٰ کی دی ہوئی ہدایت کافی ہے اور ہم اپنے رب کے رب ہونے پر راضی ہیں۔ آج ہم اللہ کے کلام میں سے جس موضوع کو سمجھیں گے وہ ہے کہ صدقہ کیا ہوتا ہے اور صدقے کی حقیقت کیا ہے۔ اور جیسا کہ آپ سب جانتے ہیں ماشاءاللہ کہ رمضان قریب ہے، تو ہمارا آج کا لیکچر رمضان اور صدقہ کے نام پر بھی آپ سمجھ سکتے ہیں، کیونکہ بہت ساری نیکیاں جو ہمیں رمضان میں کرنی ہیں ان میں سے ایک بڑی خوبصورت نیکی صدقے کی نیکی ہے۔ نبی صلی اللہ علیہ وسلم کے بارے میں یہ گواہی موجود ہے صحابہ کرام کی کہ آپ تیز ہواؤں سے بھی زیادہ سخی ہو جاتے تھے، اور بعد میں یہ اقوال تک ملتے ہیں کہ آپ کی یہ سخاوت قرآن کی سخاوت تھی، یعنی دن رات آپ نے اپنے رمضان کو کچھ نہ کچھ دینے کے لیے جوڑا ہوا تھا، اور نبی صلی اللہ علیہ وسلم نے ہمیں صدقے کا جو ایک وسیع مفہوم دیا اس کو تو ہم بعد میں سمجھتے ہیں، لیکن لفظ صدقے کو دیکھیے، اگر آپ اردو کے ایک لفظ کو یاد رکھ لیں صدیق، صادق ہے نا، نام بھی ہے بہت معروف۔ صدیق اس کو کہتے ہیں اور صادق کس کو کہتے ہیں؟ صادق ہوتا ہے سچ بولنے والا، سچا شخص، عام لفظ ہے فاعل کے وزن پہ، لیکن صدیق فاعل، صادق کون ہے؟ سچ بولنے والا، اور صدیق وہ شخص ہے جو مسلسل سچ بولے، جس نے کبھی جھوٹ ہی نہیں بولا۔ اسی طرح متصدق اور مختلف لفظ ہیں، اس ایک لفظ کو اگر ہم قرآن پاک میں ڈھونڈیں، یعنی ہمیشہ جب بھی کسی موضوع پہ بات کرتی ہوں تو میں یہ چیک کرتی ہوں کہ قرآن پاک میں یہ مفہوم یا یہ روٹ ورڈ کتنی دفعہ آیا ہے، تو جو چیز مجھے ملی اس میں سواد دال قاف کا روٹ جو عربی زبان میں 155 ٹائمز استعمال ہوا ہے، جس سے پتہ چلتا ہے کہ یہ بہت اہم بات ہے۔ جو آیت آپ کے سامنے رکھی گئی تھی وہ سورۃ البقرہ کی آیت ہے، بہت خوبصورت، اور اتفاق دیکھے کہ آج صبح ہمارے اسی کلاس روم میں جو دورہ قرآن کا حصہ چل رہا تھا اس میں بھی ہم نے ان آیات کو پڑھا تھا کہ کس طریقے سے اللہ سبحانہ تعالیٰ ہمیں اس بات کا حکم دیتے ہیں کہ قول معروف و مغفرۃ خیر من صدقہ، اچھی بات کا کرنا اور دوسروں کو معاف کر دینا یا بخش دینا بہتر ہے اس صدقے سے جس کے بعد تکلیف یا ایزا دی جائے، اور اللہ تعالیٰ غنی بھی ہے اور حلیم بھی ہے۔ تو لفظ صدقہ اصل میں یہ صدق، صدق سے ہے، اور صدق کیا ہے؟ سچائی۔ میں اس کو ہمیشہ اپنے لفظوں میں سمجھانے کی کوشش کرتی ہوں، لوگوں نے پاکستان میں خاص طور پہ جو میں نے دیکھا ہے لفظ صدقے کو اتنا مسٹیریس کر دیا، مسٹیریس سمجھتے ہیں، کہہ لیجئے کہ بہت کچھ کرنا پڑتا ہے۔ صدقے کا کالا بکرا سنا ہوگا، صدقے کا مال، صدقہ دے دیا سات بلائیں واری، منہ پہ آگے کچھ اس طرح کر کر کے صدقہ دیتے ہیں، کوئی کسی کے سر کے اوپر سے وار کے بھیجتا ہے، آپ نے ضرور کہیں نہ کہیں یہ چیزیں دیکھی ہوں گی۔ ہمارے بھی ذہنوں میں صدقے کا یہی کانسیپٹ تھا جب تک کہ قرآن پاک کو نہیں پڑھا، لیکن جب اس لفظ کی گہرائی میں گئی تو جو چیز مجھے حیران کر گئی، بلیو می، حیران کن حد تک حیران کر گئی، وہ کیا تھی؟ کہ صدقہ اصل میں اللہ کے ساتھ سچے ہونے کی دلیل ہے۔ صدقہ اصل میں اس بات کی دلیل ہے کہ میں اللہ تعالیٰ کے معاملے میں بہت سنجیدہ ہوں۔ اتفاق دیکھیں، آج صبح ہی پھر ہم نے ایک اور سیشن کے اندر سورۃ نساء میں صدقہ کا لفظ پڑھا تھا جو حق مہر کے لیے آتا ہے، اور اسی کرسی اسی جگہ میں بیٹھ کے یہ بات کہی تھی لوگوں کو کہ صدقہ کیوں کہتے ہیں حق مہر کو، کہ یہ ایک مرد کے ایک عورت کے ساتھ سچے ہونے کی دلیل ہے۔ فلرٹ نہیں کر رہا، صرف پیپر میرج نہیں ہے، یہ صرف تمہیں ایک ایسے ہی نہیں کر رہا کہ تھوڑے دن کے ساتھ تمہارے رہنا ہے، بلکہ میں تمہارے معاملے میں سچا ہوں، سنجیدہ ہوں، اور اب میں ساری زندگی جو تمہاری ضروریات ہے اس کو پوری کرنے کا ارادہ رکھتا ہوں۔ اس کو صدقہ کہتے ہیں، یعنی دال پہ پیش کر دیں گے نا تو صدقہ، اور صدقہ وہ حق مہر جو شوہر بیوی کو نکاح کے وقت دیتا ہے یا پھر اس کا تذکرہ کرتا ہے۔ यानी इंसानी मामलात में भी वही लफ्ज है। अब जब लफ्ज आ जाता है अरबी में सदका या सदुका, तो ये क्या है कि इंसान अल्लाह के रास्ते में इतना सच्चा है कि जो चीज जहां जिस तरह की चीज देने का लेने का वक्त आता है वो दिल की गहराई से उसके लिए तैयार हो जाता है। शायद अभी भी बात नहीं मैं समझा सकी, मैं इसको थोड़ा सा आपके साथ और वाजह करती हूँ। आप देखिए कि आपके घर में सोफा सेट तो होगा, आम औसत दर्जे के सोफे की हम कीमत रख लेते हैं 10,000 करोन। 10,000 करोन अगर आप एक एक करके, एक का तो नोट होता नहीं है, कितने का नोट है सबसे छोटा? 50 के। चले ठीक है, आसान है, हिसाब आसान होगा। आप देखिए 50 के कितने नोट जमा हो तो फिर कहीं 10,000 बनता है। कितने बनते हैं बताइए? 20,000 नोट जमा होते हैं तो फिर एक 10,000 बनता है। आपको इन फिगर्स में इसलिए उलझा रही हूं कि जब हम 10,000 का सोफा खरीदते हैं तो कभी हमने सोचा कि ये महंगा है? दैट मीन हम उस सोफे की कीमत के बारे में सच्चे हैं। हमें पता है कि जो चीज मैं घर लेकर आ रही हूं ये इसकी वर्थ इट है, इसकी वैल्यू ही यही है, इसकी वर्ड ही यही है। यही सोचते हैं ना हम लोग, क्या हम सोचते हैं? आगे ये ना नुश्क, अल्हम्दुलिल्लाह। अब आप देखिए कि जब भी हम किसी चीज पे भी पैसा खर्च करते हैं, कीमत नहीं होती, वैल्यू चीज होती है। मतलब अगर आप एक छोटा सा लौंग खरीदते हैं गोल्ड का, तो हो सकता है वो 1,000 करोन का है, और वही लौंग उससे बड़ा कई गुना आप लोहे का खरीदें तो 20 करोन का आ जाएगा। तो आप किस पे पैसे खर्च कर रहे हैं? आप 1,000 पे क्यों कर रहे हैं? क्योंकि आपको उसकी वैल्यू पता है। बस ये समझ ले, सदका क्या है कि देने वाले को उसकी वैल्यू पता है, किस के रास्ते में दे रहा हूं, किस के हाथ में जाना है, कौन इसकी कीमत लगाएगा। जैसे कहते हैं ना कि हीरे की कीमत जौहरी जानता है। एक उस्ताद थे तो वो अपने शागिर्दों को जब पढ़ाते थे, और हर अच्छा उस्ताद अपने इल्म से और जो वो इल्म दे रहा होता है उससे बड़ी मोहब्बत करता है। स्टूडेंट जरा से रिलैक्स्ड होते हैं, ढीले होते थे, तो उनको कहता था सीधे होके बैठो, तुम्हें ये जो मैं इल्म दे रहा हूँ ना ये लाखों रुपए का है, करोड़ों रुपए का है। अब यही बात सारे करते रहे। खैर एक दिन क्या हुआ कि वो जो शागिर्द था उसकी जूती टूट गई। जब उसकी जूती टूट गई तो पैसे पास कोई नहीं थे, एक मोची के पास गया। मोची को कहा मेरी जूती गांठ दो। कहने लगा क्या दोगे इसके बदले में? कहने लगा पैसे तो कोई नहीं, लेकिन मैं तुम्हें इल्म की एक ऐसी बात सिखाऊंगा कि जो लाखों की है। मोची ने कहा भागो इधर से, मुझे नहीं चाहिए तुम्हारी इल्म की मोती। शागिर्द बड़ा हैरान हो गया, खैर चुप कर गया कि होगी बात जो भी होनी थी। कुछ दिन और गुजरे, उसको फिर जरूरत पड़ गई पैसों की। उसने सोचा मेरा उस्ताद कहता है कि ये जो इल्म मैं तुम्हें देता हूँ ना ये लाखों का है, तो मैं जाके उसको दूंगा। किस्सा मुख्तसर जिंदगी के, जिस बाजार में उसने जाकर ये काम किया किसी ने उसकी बात को सुना ही नहीं कि चलो जाओ हमें तुम्हारे इल्म की जरूरत नहीं, हमें पैसे चाहिए। उस्ताद के पास गया। अब दिल में बदगुमानी है कि उस्ताद झूठ तो नहीं बोल सकता, बात तो सच ही कहता है। कहने लगा कि उस्ताद मोहतरम, एक दिल में शक आ गया, शक क्या कि आपने जो बात कही वो दुरुस्त नहीं है। अच्छा किसी को ये कहना ना झूठ बोल रहे हैं ये बेअदबी होती है, और किसी को बड़े प्यार से जुमला नपा तुला बोल के ये कह देना कि जो बात है वो कुछ सही ज्यादा नहीं लग रही, बात वही होती है लेकिन अंदाज खूबसूरत होता है। कहने लगा कि आप हमेशा कहते हैं ये इल्म तो मैं जो दे रहा हूं तो ये तो लाखों का है, तो इससे तो एक जूती नहीं मेरी गंडी, और बाकी क्या होना है? अच्छा ठीक है ऐसे ही सही। खैर उस्ताद था वो अंदर गया, अंदर से जाके ना तो उसने एक मोती दिया। कहने लगा कि ये मोती जाओ सबसे पहले सब्जी मंडी में जाना, और वहां जाकर कहना कि ये मोती ले लो तो मुझे इसके बदले में क्या दोगे, कितनी सब्जी दोगे। फिर वहां से उठना तो किसी दूसरी जगह पे जाना, 5-6 मुख्तलिफ जगहों पे जाना, लेकिन याद रखो तुमने ये बेचना नहीं है, सिर्फ जाके पता करके आओ कि इसके बदले में क्या आता है। उसने कहा ठीक है, वो चला गया। जब गया मोती लेकर सब्जी वाले की रेड़ी के पास, कहने लगा कि मुझे ये कुछ चाहिए, तो मेरे पास पैसे तो नहीं लेकिन ये मोती है तो तुम मुझे इसके बदले में क्या दोगे। उसने देखा मोती है, दरमियाने से साइज का, चमक भी रहा है। कहने लगा अच्छा चलो मेरी रेड़ी में से ना 2-4 टींडे सब्जी आलू मटर उठा लो तो ये मोती मुझे दे दो। उसने सोचा होगा मेरे बच्चे खेलेंगे तो सब्जी वैसी खराब हो जानी है, शाम तक मैं इसको दे देता हूँ। कहा अच्छा अभी नहीं मैं ले रहा, मैं अपने उस्ताद से पूछ के आता हूँ फिर लेता हूँ। वहां से निकला, दूसरी दुकान पे पहुंच गया, हर एक के साथ उसने ये कीमत रखी। वापस आया, कहने लगा कि मुस्ताद मोहतरम फलां सब्जी वाला इसके बदले में ये दो चार आलू मटर दे रहा है, दूसरा जो है वो इसके बदले में मुझे एक पानी का ग्लास दे रहा है, कोई कुछ और दे रहा। कहने लगा आप ऐसा करो कि वो फलां जगह जाओ जो सराफा मार्केट है, जौहरी है जो हीरे और मोतियों का काम करते हैं, उसके पास जाओ, देनी उसको भी नहीं लेकिन जाओ उससे इसकी कीमत लगा के आओ। ये गया और उसके पास जाकर कहने लगा कि भाई मेरे पास एक मोती है तो मैं बेचना चाहता हूँ, जरा इसकी कीमत लगा दो। कहने लगा दिखाओ। जूं ही उसने वो देखा कहने लगा ये तुम्हें कहाँ से मिला, कहा क्यों तुम्हें इसे क्या लगे बताओ। कहने लगा कि ये मेरी सारी दुकान भी बिक जाएगी ना तो बदले में मैं फिर भी इस मोती के बराबर नहीं कर सकता, यानी मेरे पास इतने पैसे ही नहीं कि मैं लूँ। तुम ऐसा करो वो फलां दुकान पे चले जाओ और वो बड़ा सौदागर है हीरे मोतियों का, तो उसके पास बहुत कुछ है। अब आगे आप खुद समझ गए। जब वो बहुत बड़े ज्वेलर के पास पहुंचा, वो उसने कहा कि ये दुनिया का सबसे कीमती मोती है, कोहिनूर हीरा या कौन सा है, तो इसकी कीमत मैं तुम्हें दे तो सकता हूँ लेकिन फौरी नहीं दे सकता। खैर ये उस्ताद के पास आया, अब गौर से सुनिएगा। कहने लगा उस्ताद आपने ये मुझे क्या मुश्किल में डाल दिया, इधर उधर भेज रहे हैं। कहने लगे देखो वो मोती कीमती था, उसकी कीमत किसने पहचानी, उसकी कीमत जौहरी ने पहचानी। सब्जी वाले के लिए वो दो चार टींडों की कीमत का है और दूध वाले के लिए वो एक बोतल दूध है, लेकिन जब असल हाथ में पहुंचा ना तो उस वक्त उसकी कदर आई। बिल्कुल इसी तरह ये जो इल्म मैं तुम्हें देता हूँ ना, इसकी कदर उससे पूछो जिसके लिए इल्म की हकीकत है। अब आप इस सारी कहानी में से वापस लब सदके पे आ जाएं। हम उस पे खर्च करते हैं और उतना खर्च करते हैं जितनी वो चीज हमें अहम लगती है। बात बात है, हम 10,000 का सोफा ले लेते हैं क्योंकि हमें पता है कि ये आते ही इतने का, सस्ता ले आएंगे थोड़ा सा तो टूट जाएगा, कंफर्टेबल नहीं होगा, अच्छा नहीं लगेगा, और फिर कौन सा रोज लेना है, एक दिन लेना, ले लेते हैं। आप देखिए दुल्हन का एक जोड़ा 50,000 से लेकर 5 लाख का बनता है ना, क्यों बनता है कि ले लेते हैं। अब पहनेगी दुल्हन अच्छी लगेगी और एक ही दिन होता है और ये मौका बार बार नहीं आता, हम 50,000 पे ले लेते हैं। लेकिन दूसरी तरफ बाजुकात हम 5-10 रुपए भी खर्च करते हुए 10 दफा सोचते हैं कि ले ना ले। जिस तरह बंदा खर्च उस चीज के ऊपर करता है जिस चीज से उसका दिल मानता है कि ये सच्ची जगह है, यानी यहां करना चाहिए, तो अल्लाह के रास्ते में जब बंदा किसी चीज की कदर जान लेता है ना, वैल्यू पहचान लेता है, तो फिर वो उसके ऊपर खर्च कर देता है। आपने सहाबा किराम की बेशुमार मिसालें पढ़ी होंगी, कुरान के साथ आपका कहीं ना कहीं ताल्लुक है। लन तनालुल बिर्र हत्ता तुन्फिकु मिम्मा तुहिब्बून, कोई देख लीजिए। तुम हरगिज नेकी तक पहुंच ही नहीं सकते जब तक तुम वो ना पसंद कर दो जिसको तुम पसंद करते हो। और उस पे फिर वो सहाबा किराम के किस्से सुन सुन के सुना सुना के शर्मिंदा होते हैं। कोई अपना बाग लेकर आ गया अबू दहदा, और कोई अपनी लौंडी को लेकर आ गए, और किसी ने अपना सुबल नाम का घोड़ा दे दिया। आखिर क्यों? हजरत उमर कहते हैं कि मैं भी दिल को सोचता रहा तो मुझे तो खैबर की जमीनों से खूबसूरत चीज या अपने मनपसंद चीज कोई लगी नहीं, तो मैंने सोचा कि फिर वही दे देता हूँ। एक सहाबी थे, उन्होंने कहा अगर अल्लाह के रास्ते में कुछ दे कर वापस लेना होता तो मैं वो लौंडी वापस ले लेता जो मैंने इस आयत को सुनकर सदका कर दी कि मुझे अभी भी उससे मोहब्बत थी। बात समझ रहे? वो दिल को टटोलते थे। और अबू दहदा जब अपना बाग देकर एक मौके पे नबी सल्लम को वापस लौटते हैं तो बाहर से आवाज देते हैं या उम्मे दहदा उखरिजी, ए दहदा की माँ बाहर आ जा, मैंने ये बाग जिसमें 600 खजूरों के दरख्त थे और मीठे पानी का चश्मा था जो मदीना में नहीं होता था और लोग पैसे देकर पानी खरीदा करते थे, अल्लाह के नबी सल्लम उसके बाग में जाके आराम किया करते थे, उसने वो बाग अल्लाह को दे दिया। क्यों दे दिया? क्योंकि अबू दहदा को पता था कि ये एक बाग नहीं, जन्नत में मेरे लिए कितने बाग तैयार हैं। और वो बीवियां भी कैसी खूबसूरत थी, बच्चों को लेकर निकल रही हैं, एक बच्चे ने खजूर पकड़ ली तो कहने लगी कि बच्चे इस खजूर को फेंक दो, अब ये बाग मैंने अपने रब को दे दिया। अल्लाह के नबी ने फरमाया एक और मौका है, दो लोग थे, खजूरों का बाग है इधर भी इधर भी है, इधर वाला यतीम का है, दूसरी तरफ एक सख्त दिल इंसान का। जब बाउंड्री वॉल खींच रहे थे तो एक दरख्त बीच में आ रहा था, एक दरख्त उसका आ रहा था, अगर इसको मिल जाता तो इसकी बाड़ सीधी बन जाती। इसने उससे कहा कि तुम ये एक दरख्त मुझे बेच दो। उसको पता लग गया कि इसकी मजबूरी है, लंबी कहानी है मैं उसको शॉर्ट करती हूँ। उसने कहा मैं तो नहीं बेचूंगा, मुकदमा शुरू हो गया. उसने कहा देखो इसकी वजह से मेरा सारा बाग खराब हो रहा है. मुकदमा अल्लाह के नबी तक पहुंच गया कि ये एक खजूर का दरख्त है, सिर्फ कीमत दे दें. खैर वो ये दोनों की डील चल रही थी. यहाँ से देखिए कि जो नेकियाँ करने वाले होते हैं ना, वो दूसरों का सौदा होता देख कर खुद हिसाब लगा लेते हैं. दुनिया में कारोबारी देखे होंगे आपने, वो दो की डील टूटती देख अंदाज़ा लगा लेते हैं अब ये हमने ही लेना है. एक ने ये जोड़ा छोड़ दिया, मैं ले लूँगी. औरतें ये कुछ तो करती हैं ना. वो देख रहे थे ये डील हो रही है. वो सहाबी खड़े होते हैं, अबू तलहा या अबू दहदा, दोनों में से कई नाम है, नामों में ना उलझे. उस शख्स के पास गए, कहने लगे कि ये बताओ कि ये खजूर का दरख्त तुम कितने में बेचोगे? वो नखरे करने लगा, कहने लगा मैंने नहीं बेचना. कहा अच्छा इसके बदले में अगर 100 दरख्त दे दूँ? नहीं बेचूंगा. कहने लगा अगर मैं इसके बदले में तुम्हें अपना वही बाग, ये जो कहानी सुना चुकी हूँ ये उसी की डिटेल है, तुम्हें वो अपना बाग दे दूँ, 600 खजूरों के दरख्त हैं उसमें और घर भी है, तो ले लोगे? वो शख्स जो था ना उसकी आंखें खुली की खुली रह गई. कहने लगा वाकई? उसने कहा मैं दे दूंगा, शर्त यह कि तुम इस बच्चे को छोड़ दो. कहने लगा ठीक है. जब वो सौदा करके इधर आए, नबी सल्लम के पास आए, अब यहाँ देखिए दिलगुदाजी. अल्लाह के नबी सल्लम कह चुके थे कि जो इस शख्स के लिए ये खजूर का दरख्त खरीदेगा उसके लिए जन्नत में खजूर का दरख्त होगा. नबी सल्लम के पास आकर कहते हैं अल्लाह के नबी मैं ये सौदा कर आया हूँ, क्या आप जन्नत में मेरे लिए एक दरख्त लग गया? तो आपने कहा नहीं. ये क्या हुआ? उनका तो चेहरा उतर गया. अल्लाह के नबी मेरे लिए नहीं लगा. आपने फरमाया तू तो सिर्फ एक दरख्त के बदले खरीद लेता, वो तो तुझे वैसे भी मिल जाना था. और कितने ही खजूरों के दरख्त हैं जो जन्नत में तेरे मुंतजर हैं. लन तनालुल बिर्रा हत्ता तुन्फिकु मिम्मा तुहिब्बून. सच्चे हो जाएं अल्लाह के लिए, फिर आप भी रब के और आपका माल भी रब का और आपका वक्त भी रब का और आपके बच्चे भी रब के और आपके शौहर भी रब के. अल्लाह की कसम आपका घर भी रब का होगा, फिर आपकी गाड़ी भी अल्लाह की हो जाती है, आपकी हर छोटी बड़ी चीज अल्लाह की हो जाती है, जिसको आप कहते हैं कि बचा बचा के न रख किसे कि तेरा आईना. शिकस्ता हो तो अजीज तर है निगाह है आईना सांस में. ये जो आप और मैं बचा बचा के रखते हैं ना, ये बचता कोई नहीं है. अल्लाह के नबी सल्लम को दस्ती का गोश्त बड़ा पसंद था. हजरत आयशा को पता था, अच्छी बीवियों को पता होता है शौहर को क्या पसंद है. एक दिन सदके का गोश्त आया, सारा गोश्त बांट दिया, दस्ती का गोश्त रख लिया, खुद ही दिया, नियत कर ली कि इसमें खुद भी खाएंगे दूसरों को भी खिलाएंगे, ये भी सदका होता है. अब एंड पे इंशाल्लाह आपको लिस्ट लिखाऊंगी. खैर अल्लाह के नबी सल्लम आए, पूछा आयशा वो बकरी का क्या बना? कहा अल्लाह के नबी सल्लम सारी बट गई, बस एक गोश्त का टुकड़ा बच गया. अब सोचिए ना, उन्होंने तो वो कहा जो घर में है कि आयशा नहीं सारी बकरी बच गई, ये गोश्त का टुकड़ा रह गया, ये चला गया, ये तुमने खा के खत्म कर देना, ये सदका होता है. हजरत आयशा के पास जब सदके का माल आता था ढेरों ढेर लगे होते थे, कभी गोश्त की सूरत में कभी खजूरों की सूरत में, और वो ऐसे हाथ फारिक करके झाड़ के उठ जाती कि उनकी लौंडी कहती कि अपने रोजे के लिए तो कुछ रख लेती. तो कहती है पहले क्यों नहीं याद कराया, मेरा तो ख्याल ही नहीं गया. उनका ध्यान ही नहीं जाता था, तड़प क्या थी कि ये इन्वेस्ट कर दो, ये इन्वेस्ट कर दो. बात समझ रहे? देखिए एक है स्पेंडर, इंग्लिश के दो लफ्ज मुझे बोलने दें, स्पेंडर और एक है इन्वेस्टर. सीधी सी बात करूं, स्पेंडर आप और मैं, खवातीन सारा दिन स्पेंड ही करती रहती हैं, खर्च ही करती हैं ना, कभी ज्वेलर्स के पास बिल जाते हैं तो कभी ब्यूटीक्स वालों के पास तो कभी पार्लर्स वालों पर, हम स्पेंड करते हैं. तो मर्द क्या करते हैं? वो इन्वेस्ट करते हैं. वो भी रोज हजारों के चेक इधर उधर डकते होंगे, पर उनको पता है कि 10,000 के चेक पे साइन किए, इंशाल्लाह ये 15,000 का बन के रात तक वापस आ जाना है. हम जहां डालती हैं वो फिर खत्म ही हो जाता है ना. अल्लाह के रास्ते में सदका देने वाला अगर तो वो स्पेंडर है तो नुकसान में है, और अगर वो इन्वेस्टर है तो फायदा उसका. समझ गए? आप 1,000 का स्वेटर खरीद लाए, एक दफा जिस्म पे पहनने उसकी क्या कीमत रह जाएगी? 100 का कोई ले ले तो बड़ी बात है, पहनना होगा जी. और अगर आप 100 रुपए का स्वेटर जो मार्केट में बिकता है दुकानदारों से ढूंढ के होलसेल में, आप वो 700-800 का ले आए और आप कम से कम भी बेचेंगी तो 1,000 का बेचेंगे ना अपनी दुकान पे रख के, तो 1,000 आपके खाते में गया फायदे के कि नुकसान के? ये 700 जो खर्च है ना, ये आपको फायदा हुआ है क्योंकि इसने 300 और ले लिया साथ, लेकिन वो जो पहला 1,000 आपने खर्चा था वो पानी में मिल गया. ये सोच समझ आ जाए تو ہمیں یہ بات سمجھ آتی ہے کہ صدقے کی خوبصورتی کیا ہے. ہمارے یہاں بڑا معروف ہے, کسی کو برا خواب آ گیا, کالے بکرے کا صدقہ دے دو. وہم آ گیا, کالے بکرے کا صدقہ دے دو. کوئی بیمار ہو گیا, پاکستان فون کرتے ہیں, صدقے کی دیکھ دے دو. سنا میں نے, اب یہ میں بڑی اہم بات کہنے لگی جو آپ کو فلائر پہ بھی لکھی ہوئی تھی کہ ہر مشکل کا حل صدقے میں. کہتے ہیں نا ہمارے پاکستانی, اور مجھے پیار سے انڈین بھی ساتھ کہنے دیجئے کیونکہ ہمارے بہت سارے لسنر انڈین پاکستانی مسلم ہیں, سبھی ہیں. ہمارے انڈو پاک کلچر میں صدقہ کب کرتے ہیں؟ جب مصیبت آ چکی ہوتی ہے, مشکل پڑ گئی, بکرا دو, نعوذ باللہ, جیسے باقی جگہوں میں رشوت چلتی ہے, اللہ کو دو. اللہ کے نبی نے فرمایا کہ صدقہ پہلے سے دیا ہو تو مشکل آتی کوئی نہیں ہے. نہیں سمجھے؟ یہاں سے صدقہ جا رہا ہے, آسمان سے کوئی مصیبت آ گئی. دیکھیے اللہ نے غیب کا پردہ چھپا کر میرے آپ کے لیے بہت زیادہ خیر رکھی ہے. یہ اللہ کا شکر ہے کہ مجھے نہیں پتا کل کیا ہونا, جب ہوگا تو دیکھیں گے. اور اللہ ہم سب کو فتنوں سے بچائے, خیر عافیت کی باتیں کریں, آزمائشوں سے بچائیں. جب سر پڑتی ہے بندہ برداشت کر لیتا ہے, پہلے سوچے تو یقین ہی نہیں آتا کہ یہ چوٹ کبھی برداشت کریں گے, لیکن دیکھیں ہم سب بڑی چوٹیں برداشت کیے بیٹھے. کتنے اپنے پیاروں کی جان چلی گئی, سب کچھ ہوا, برداشت کیا نا. اللہ سبحانہ تعالیٰ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ آسمان سے انسان کے اوپر کوئی مصیبت آ رہی ہوتی ہے, بیماری کی صورت میں, دکھ کی صورت میں, تکلیف کی صورت میں, اولاد کا کوئی غم ہے, پریشانی ہے. اب بندے کو تو نہیں پتا نا, جیسے بھی میں نے عرض کیا کہ ہمیں نہیں پتا کیا ہے, کوئی ہم پہ تکلیف چل پڑی ہے کہ نہیں. ادھر سے بندے نے خود بخود ہی ایسے ہی روز عادت ہے صدقے کی, ایسے ہی کوئی نیت ہے اللہ کے رستے میں دینے کی, خوشی سے صدقہ کر دیا. یہ صدقہ آسمان کی طرف اٹھایا جاتا ہے. دل کی سچائی سے ہوتا ہے نا تو اللہ سبحانہ تعالیٰ اپنے پاس قبول کرتے. جیسے آپ گفٹ جس کو دیں آپ کا دل کرتا ہے اس کے ہاتھ میں جائے. اسی لیے آپ کہتے ہیں کہ حضرت عائشہ صدیقہ رضی اللہ تعالیٰ عنہا جب صدقے میں کچھ دیتی تھی نا تو اس درہم کو خوشبو لگا لیتی تھی. کیوں؟ کہتی میں نے اللہ کے نبی صلی اللہ علیہ وسلم سے یہ بات سنی ہے کہ جب اللہ کے نام پہ کچھ دیا جاتا ہے تو وہ اس کے ہاتھ میں پڑنے سے پہلے اللہ کے ہاتھ میں پڑتا ہے. اور میں چاہتی ہوں کہ جب میرا درہم اللہ کے ہاتھ میں پڑے تو اس میں خوشبو آ رہی ہو. یہ حدیث تفاسیر میں ایک دو بار ڈسکس کی یا شیئر کی میں نے. بلیو می, کئی دفعہ ہمیں دوسرے اسٹیشن سے کبھی ناروے اسکول کے لیے پیسے آتے ہیں, کبھی کہیں سے بھی کوئی آتے ہیں نا, تو جب انویلوپ کھولے نا تو خوشبوؤں کے بھبھوکے ہوتے ہیں اندر. وہ عطر لگا کے, پرفیوم لگا کر. کیوں؟ کہ ہم چاہتے ہیں کہ ہمارا پیسہ بھی اللہ کے راستوں میں جائے. کیوں؟ یقین آ گیا ہے اس بات کا. کس بات کا؟ دو حدیثیں بتانے کی اجازت دیں, اس کے بعد انشاءاللہ آپ کو کچھ پریکٹیکل چیزوں پہ لے کے چلوں گی. دیکھیے دنیا میں سب سے سچا شخص کون ہے جس کی صداقت کو اپنوں نے نہیں بیگانوں نے بھی مانا؟ اور وہ محمد رسول اللہ صلی اللہ علیہ وسلم ہے. آپ نے ایک طویل حدیث ہے جس میں صرف اتنا پارٹ رکھوں گی جتنا آپ کے میرے ٹاپک پہ ہے. آپ نے قسم کھائی, کیا فرمایا؟ ثلاثت نقسم بہن, تین چیزیں ایسی ہیں کہ جن چیزوں پر میں قسم کھاتا ہوں. اب دیکھیے صادق المصدوق, جس کو دشمنوں نے بھی صادق اور امین کہا, وہ قسم نہ بھی کھائیں تو کیا بات سچ نہیں ہوگی, ہے نا؟ اس کے باوجود بھی اللہ کے نبی کہتے ہیں تین چیزوں پر میں قسم کھاتا ہوں, اور اس میں سے ایک چیز, صدقہ دینے سے مال کم نہیں ہوتا. ظاہر ہمارے ہاتھ سے تو جاتا ہے, لیکن اللہ کے نبی فرما رہے ہیں کہ کم نہیں ہوتا. پھر اسی طرح دوسرے بھی بتا دوں, شاید کسی کو اس میں بھی فائدہ ہو, کیونکہ یہ بھی ایک صدقے کی قسم ہے. اور وہ کیا؟ من تواضع للہ, جو اللہ کے لیے عاجزی اختیار کرتا ہے, جو اللہ کے لیے جھکتا ہے, اللہ تعالیٰ اس کی عزت کو بڑھاتا ہے. پتہ ہے کہ قصور میرا نہیں, قصور دوسرے ہی بندے کا, لیکن حدیث سن لی آج کہ جس نے کسی کی بات کی, کسی کی زیادتی کو قبول کر لیا اور آگے سے بولنا نہیں, چونچا نہیں کی, اللہ تعالیٰ اس کی عزت بڑھائے گا. ہم عموماً یہ کہتے ہیں میں کیوں جھکوں, میں کیوں دبوں, ایسے پھر اگلے کو سر پہ چڑھاؤ, پھر اگلا کہے گا ہاں ہاں دیکھا جھوٹی تھی نا تو ڈھیلی پڑ گئی. اللہ کے نبی کہہ رہے ہیں کہ تم سچے ہو, کہہ دو کہ جاؤ تم خوش رہو. اور اس کو عزت کا صدقہ کہتے ہیں. آپ کو تقریباً 40 قسمیں آج لکھانی ہے اگر موقع ملا تو. اس میں سے ایک ہے عزت کا صدقہ. ایک صحابی تھے اللہ کے نبی صلی اللہ علیہ وسلم نے ان کے پاس جب کسی موقع پہ بات کی کچھ اللہ کے راستے میں دینے کی, کہنے لگے اللہ کے نبی صلی اللہ علیہ وسلم میرے پاس کچھ نہیں ہے, ہے کچھ نہیں, لیکن آج میں ایک ایسی چیز کا صدقہ کرتا ہوں جس کو کبھی نہیں کسی نے کیا. کہا کیا کرو گے؟ کہا آج میں اپنی عزت کا صدقہ کرتا ہوں. صحابہ نے کہا وہ کیا ہوتا ہے؟ کہا آج کے بعد جو مجھے برا کہے گا, جس کا دل چاہے مجھے گالی دے لے, جس کا دل چاہے مجھ پہ زیادتی کر دے, میں اس کو معاف کر دوں گا, میں اپنی عزت کا صدقہ کرتا ہوں. حضرت علی رضی اللہ عنہ کا قول ہے, کہتے ہیں لوگ مال کی زکات دیتے ہیں لیکن لوگ عقل کی زکات نہیں دیتے. تو کہا عقل کی زکات کیا ہے؟ کہا جب دوسرے تمہیں ستائیں, تم پہ کوئی بات کریں, تمہیں کوئی دکھ دیں, تم اس کو معاف کرو, اللہ اس کے بدلے میں تمہاری عقل کو بڑھا دے گا. لوگ یہ نہیں کرتے, اور یہ تو آپ اور میں بھی جانتے ہیں. دفاع کرنے کے لیے ہم پولیس مین بن جاتے ہیں جب لوگ ہمیں کچھ کہتے ہیں, کسی کو کوئی کچھ کہے, سوکے اوکے اسمائل اسمائل, ذرا سا آپ کی ذات پہ تو کوئی بات کرے پھر دیکھیں سر کھولنے لگتا ہے. تو یاد رکھیے کہ غلطی پہ نہ ہوتے ہوئے بھی غلطی کو مان لینا عزت کی اضافے کی بات ہے. اور تیسری بات بھی بڑی خطرناک ہے, اس کو دین کے نام پہ تو پلے سے باندھ رہے ہیں, کہ جس نے کسی کے آگے ہاتھ پھیلایا اللہ اس پہ فقر کا دروازہ کھول دے گا, جا تو فقیر لوگوں سے مانگتا رہا. جس نے غیر اللہ سے مانگا اللہ اس کو در در پہ بھکاری بنا دے گا, اللہ رحم کرے کتے کی طرح در در پہ جا کے دم ہلائے گا, لیکن اس کی پوری نہیں پڑے گی, صرف اس کو ملے گا, صرف اس کی پوری پڑے گی جس نے ایک رب سے مانگا. یہ تو تھی اللہ کے نبی کی حدیث. اور ایک بات جو ہے بات نبی کی زبان پہ لیکن ہیں لفظ اللہ سبحانہ تعالیٰ کے, جس کو حدیث قدسی کہتے ہیں, کہ اللہ تعالیٰ اپنی بات خود کہنے کی بجائے نبی صلی اللہ علیہ وسلم سے کہلواتے ہیں, اور اس میں کیا کہ یبن آدم, اے آدم کے بیٹے, یعنی ہم سبھی مراد ہیں, بیٹے ہیں یا بیٹیاں, تو مجھ پہ خرچ کر, میں تجھ پہ خرچ کروں گا. اور خرچ کرتے ہوئے تنگی کا خدشہ نہ رکھ. سچ بتائیے دنیا میں کس کا وعدہ سچا؟ آپ کے شوہر آپ کو کہہ دے میں تمہیں یہ چیز دلا دوں گا, وہ وعدہ سچا ہے یا اللہ کا وعدہ سچا ہے؟ تو خرچ کر مجھ پہ, میں تجھ پہ خرچ کروں گا. اور اس کی دلیل بھی ملتی ہے حدیث سے, آپ نے فرمایا ہر روز دو فرشتے اترتے ہیں. اب امیجینیشن میں لائیں, ہم ہر وقت کہتے ہیں میرے لیے دعا کرنا, مجھے دعاؤں میں یاد رکھنا, میرے سے یہ کرنا, میرے سے وہ کرنا, لیکن ہم گناہگاروں کو دعائیں بھی لگتی ہیں تو اپنی جیسوں کی, پتہ نہیں ان کے اور دعاؤں کے بیچ میں کتنی رکاوٹیں ہیں جن سے ہم دعائیں کرانے کے لیے کھڑے ہیں. ہو سکتا ہے وہ تو خود دعاؤں کے محتاج ہیں, لیکن فرمایا دو فرشتے, اور فرشتے کون ہیں؟ معصوم, اللہ کے حکم کی نافرمانی نہیں کرتے. فرمایا دو فرشتے روز صبح اترتے ہیں, میرا ایمان ہے کہ اترتے ہیں, آپ کے بھی گھر اترتے ہیں, میرے بھی. ایک فرشتہ یہ دعا کرتا ہے کہ اللہ, اللہم آتی منفقا, اے اللہ جو خرچ کرے, منفق نفق خرچ کرنے والا انفاق, جو خرچ کرے تو اس کو اور دے. یعنی آپ نے 100 دیا تو فرشتے نے دعا کی نہیں اللہ اس نے 100 دے دیا تو اس کو اور دے, اس کی یہ ہاتھ میں سے نکل گیا تو اس کو اور دے. اور دوسرا فرشتہ آ کر کہتا ہے کہ اللہم آتی, اے اللہ دے دے کس کو؟ ممسکن, روکنے والے کو. کیا روک لے اس کا؟ تلفن, کہ اللہ جس نے مال روکا ہے نا اس کا مال تو تلف کر دے, یعنی سیز کر دے. کیسے سیز ہوتا ہے؟ جتنے روکے ہوتے ہیں اتنے کا خرچہ ڈال دیتا ہے, گاڑی کی ٹکر ہو گئی, کوئی بجلی کا بل زیادہ آ گیا, ٹیلی فون کا ایکسٹرا میسج کو چیک کر لیے, زیادہ ڈیٹا چل گیا, بہانے بنا کر وہ پیسہ نکال لیا جاتا ہے جو اس وقت روک لیا جائے جب اللہ کے راستے میں ضرورت ہوتی ہے. صدق یہ ہے. دیکھیے غزوہ تبوک کا صدق اور تھا. آج میں اس پہ بات کیا کروں, یہ تو پورا ایک اللہ ہی میرے سامنے تو دفتروں کے دفتر کھلے ہوئے ہیں آیتوں کے اور حدیثوں کے. یہ ایک تو آج چھوٹی سی ٹاک تھی, میں نے یہ سوچا نہیں تھا کہ اتنی ڈیٹیل میں جاؤں گی. میں نے کہا چلے رمضان سے پہلے کچھ نیکیوں کو دہرا لیتے ہیں, کہ پیسے نہیں ہیں تو کیا کریں. لیکن بلیو می, صدقے کے ٹاپک کو جتنا رومانٹیسائز کر سکیں, جتنا اس کو گلیمرائز کر سکیں, اتنا تھوڑا. یہ بوجھ کی بجائے یہ انسان کی خواہش بن جائے. اچھا دکاندار یہ کہتا ہے وہ خوب بیگم, اچھا وہ میرے ہاتھ سے سودا نکل گیا, ایسے ہی پھر سودا مل جاتا, پھر محنت کرتا کرتا یہ. اس نے کہنا تھا دیکھیں اگر آپ کو سودا ملتا تو پھر پیسے بھی تو آتے نا. کوئی کہتا بیگم آج اللہ کا شکر ہے کوئی کسٹمر نہیں آیا. بھائی دیکھو کسٹمر آتا تو چیزیں جاتی, پیسے ملتے, چیزیں خراب نہ ہوتی. کوئی اچھا تاجر یہ کہتا ہے کہ کسٹمر کوئی نہ آئے, اور وہ یہ کہتا ہے کہ چیز نہ بکے. وہ تو کبھی دیکھا کرے رات دن ایک کر رہے ہوتے ہیں ان ساری چیزوں میں. बिल्कुल इसी तरह जिस वक्त सदके की हकीकत समझ आती है और अल्लाह के दोनों हाथों के खुले होने की समझ आती है तो बंदा वो कहता है अल्लाह मेरा हिस्सा डाल ले। दुनिया में बहुत सारी कंपनीज शेयर्स बेचती हैं, आपने सुना होगा शेयर का बिजनेस। कुछ लोगों के शेयर इतने बड़े होते हैं कि लोगों को पता है कि जितने भी डाल दिया ये एक हफ्ते में डबल हो जाने हैं, लोग ले लेके फिरते हैं। ऐसा बहुत कुछ होता है प्रॉपर्टी में, ये बहुत होता है। आज से 8-10 साल पहले दुबई में एक बहुत हवा चली थी, टावर बनते थे, तो हम उन दिनों में गए तो वो जो वहां रहने वाले थे तो वो प्रॉपर्टी का काम करते थे, तो उन्होंने कहा कि जमीन से लिफ्ट पे बैठ कर टावर की छठी मंजिल पे या छठी के वहां तो 20-25 है, यानी जमीन पे एक इन्वेस्टर अभी लिफ्ट में खड़ा होता है, ब्रोकर्स खड़े होते हैं कि वो टावर की आखिर तक पहुंचने तक पूरा टावर बिक चुका होता है। ऐसे फ्लक्चुएशंस थी, लोगों ने सारी दुनिया का पैसा दुबई में डाल दिया, आज और कहीं डाल रहे होंगे, परसों कहीं और डालेंगे, लेकिन जिन जमीनों पे पानी आ जाना है, जिन जमीनों पे जलजले आ जाने हैं, वहां घर भी बना लिए, वहां जमीनें भी डाल दी, पीछे होना क्या है?